مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
پروگرام راؤنڈ ٹیبل میں خوش آمدید، میں ہوں آپ کا میزبان قمر عباس جعفری، سلام قبول کیجیے۔ صاحب، پاکستان میں سیاسی افق پر ایک بار پھر ہلچل کے آثار نظر آ رہے ہیں، اور ایک جانب تو سیاسی جماعتیں اپنی عوامی حمایت کا مظاہرہ کرنے کے لیے جلسے اور ریلیاں کر رہی ہیں، اور دوسری جانب حزب مخالف کی دوسری بڑی جماعت پاکستان تحریک انصاف یا پی ٹی آئی حکومت خاص طور پر وزیر اعظم کے احتساب کو مطالبہ کرتے ہوئے وفاقی دارالحکومت کو بند کرنے کا اعلان کر چکی ہے۔ پہلے اس نے اس کے لیے 30 اکتوبر کی تاریخ دی تھی، اور اب اسے بدل کر 2 نومبر کر دیا ہے، اور کہا ہے کہ پارٹی کے کارکن اسی تاریخ کو دارالحکومت جانے والی تمام سڑکوں کو بند کر کے کار سرکار کو روک دیں گے۔ پی ٹی آئی کا مطالبہ ہے کہ وزیر اعظم نواز شریف کے بچوں کے نام بیرون ملک اثاثوں کی خبریں سامنے آنے کے بعد اب وہ خود کو احتساب کے لیے پیش کریں یا استعفیٰ دے کر اس معاملے کی تحقیقات کرائیں۔ حکومت اس مطالبے کو مسترد کرتے ہوئے کہتی ہے کہ پاناما پیپرز میں آنے والی تفصیلات میں وزیر اعظم کا نام شامل نہیں ہے، لیکن حکومت احتساب کے لیے جو قانون سازی کر رہی ہے، پی ٹی آئی پارلیمان میں اس کا حصہ بنے اور اپنے مطالبات کے سلسلے میں متعلقہ فورمز پر آواز اٹھائے۔ حکومت کا کہنا ہے کہ وہ اسلام آباد کو کھلا رکھنے کی خواہش مند ہے اور کھلا رکھے گی۔ دوسری جانب پیپلز پارٹی نے، جو سیاسی مبصرین کے مطابق اپنی مقبولیت کھو رہی ہے، اپنی طاقت کے مظاہرے کے لیے اتوار کے روز سلام شہدا ریلی کے نام سے ایک بڑا جلوس کراچی میں نکالا ہے، اور اس کے رہنماؤں کے بقول ملک کو بتا دیا ہے کہ پیپلز پارٹی اب بھی عوام میں مقبول ہے۔ دوسری پارٹیاں بھی اسی قسم کے جلسے جلوس کر رہی ہیں، نئے سیاسی اتحاد بن رہے ہیں اور پرانے ٹوٹ رہے ہیں۔ ایم کیو ایم، جو کبھی سندھ کی دوسری بڑی پارٹی ہوتی تھی، دھڑوں میں بڑھ چکی ہے۔ خیبر پختونخوا میں پی ٹی آئی اور عوامی نیشنل پارٹی اور جمعیت العلماء اسلام فے کے درمیان طاقت کے مظاہرے ہو رہے ہیں، جبکہ پنجاب میں پاکستان مسلم لیگ نون اور پی ٹی آئی ایک دوسرے پر سبقت لے جانے کی کوشش کر رہے ہیں۔ ادھر بلوچستان میں بھی سیاسی چپکلش جاری ہے۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ پاکستان کی سیاسی جماعتوں کی یہ چپکلش کہاں جا کر منتج ہوگی، اور پاکستان کی روزمرہ زندگی اس سے کس طرح متاثر ہو رہی ہے۔
اور میں چاہتا ہوں کہ اس وقت تو ان لیڈروں کی سوتی جھلکیاں آپ کے سامنے پیش کروں جو کس لب و لہجے میں بات کر رہے ہیں۔ سیاست میں سب سے پہلے عمران خان، جو پی ٹی آئی کے سربراہ ہیں اور جنہوں نے دھمکی دی ہے کہ وہ 2 نومبر کو اسلام آباد کو بند کر دیں گے۔
دیکھیں، جہاں تک احتجاج کا تعلق ہے،
جی،
ایک پرامن احتجاج جس میں آپ دوسرے شہریوں کے حقوق کا، مشکلات کا خیال رکھیں اور وائلنس جو ہے وہ نہ ہو، تو ایسے احتجاج کا ہر
معاف کیجیے گا، یہ غلط کٹ کر چلی گیا تھا، ہم آپ کو سنوا رہے تھے کہ عمران خان نے بند کرنے کے بارے میں اسلام آباد کو کیا کہا ہے۔
آواز دوست انعامی مقابلہ، میری کہانی
پاکستان میں ہمارا پتہ ہے، میری کہانی، وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد، پاکستان۔
اور بھارت میں ہمارا پتہ ہے، میری کہانی، وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت۔
تو انتظار رہے گا آپ کی کہانیوں کا۔
مزید تفصیلات کے لیے اردو voa.com۔ آواز دوست انعامی مقابلہ، میری کہانی۔
اور پرویز رشید صاحب جس لہجے میں بات کر رہے ہیں، ذرا وہ سن لیجئے۔
وطن کی خدمت کرنے کے لیے تو موت سے آنکھیں ملا کے بات کرنی پڑے گی اور موت سے آنکھیں ملا کے اسے سیاست.
جو آج باتیں کر رہے ہیں کہ حملہ کریں گے, جو خون بہانے کی باتیں کرتے ہیں, ہم نے پرچی کی طاقت سے, جو آپ کی طاقت ہے, جو آپ کی رائے ہے, اس سے ہم نے فیصلہ لیا اور آپ نے فیصلہ کیا اور آپ کے فیصلے کو ہم نے مانا. آپ نے فیصلہ کیا کہ عمران خان کی جماعت کو خیبر پختونخوا میں حکومت کرنے کا موقع ملے. آپ نے انہیں اکثریت نہیں بنایا تھا, اکثریت عمران خان صاحب کے پاس نہیں تھی, آپ نے انہیں بڑی جماعت بنایا تھا. ہم نے آپ کے فیصلے کو تسلیم کیا, ہم نے عمران خان صاحب کو خیبر پختونخوا میں حکومت کرنے کا موقع دیا اور آج بھی عمران خان کی خیبر پختونخوا کی حکومت مسلم لیگ کی محتاج ہے. جس دن
اور پیپلز پارٹی کے رہنما اور قومی اسمبلی میں حزب اختلاف کے لیڈر خورشید شاہ نے کچھ یہ لہجہ اختیار کیا ہوا تھا.
وطن کی خدمت کرنے کے لیے تو موت سے آنکھیں ملا کے بات کرنی پڑے گی اور موت سے آنکھیں ملا کے اسے سیاست. آج جیسے میں نے کہا آپ سے کہ ہم بات نہیں کرتے, ہم ثابت کر کے دکھاتے ہیں کہ ہم کام کرتے ہیں. 2008 میں یہ کہا گیا کہ پاکستان میں دہشت گردی عروج میں ہے, دہشت گرد اسلامباد سے باہر ہے, ملک میں کچھ نہیں ہے, ملک ختم ہو چکا ہے. مگر پیپلز پارٹی نے ان ساری چیلنجوں کو فیس کیا اور ملک میں کسان کے لیے فصلوں کی قیمتیں مقرر کی, مزدور کے روزگار میں اضافہ کیا, ملازمین کی تنخواہوں میں 125% تک اضافہ کیا.
تو سامعین, یہ تھی ان رہنماؤں کے بیانات کی کچھ جھلکیاں جو ہم آپ کو دکھانا چاہتے تھے. ہم معذرت خواہ ہیں کہ بعض غلطیوں کے سبب کچھ گلچز ہو گئے تو ہم آپ کو دوسری چیزیں نہ سنوا سکے. اس وقت ہمارے ساتھ ٹیلیفون لائن پر جناب طاہر اقبال صاحب, پاکستان مسلم لیگ کے رہنما ہیں اور قومی اسمبلی میں اسٹینڈنگ کمیٹی آن انفارمیشن کے رکن ہیں. طاہر اقبال صاحب, یہ بتائیے کہ جو اسلام آباد کو بند کرنے کی پی ٹی آئی کی جانب سے کوششیں کی جا رہی ہیں, دھمکی دی گئی ہے, آپ کی پارٹی اس سلسلے میں کیا کر رہی ہے؟
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے ہیں.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے۔
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی۔
فون سے رابطہ کر کے 2,00,000 روپے لاؤ، اپنے بچیوں کو لے جاؤ۔
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں، urdu.feedback@voanews.com۔ کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے، میری کہانی وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد، پاکستان۔
اور بھارت میں ہمارا پتہ ہے، میری کہانی وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت۔ اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں،
تو انتظار رہے گا آپ کی کہانیوں کا۔
مزید تفصیلات کے لیے urdu.voa.com۔ آواز دوست انعامی مقابلہ، میری کہانی۔
انسان کو ہوش نہیں رہتا ہے، دنیا نا الٹ جاتی ہے۔
طاہر اقبال صاحب، آپ کا میں تعارف کرا چکا ہوں، یہ بتائیے کہ جو پی ٹی آئی نے دھمکی دی ہے اسلام آباد بند کرنے کی 2 نومبر کو، آپ کی گورنمنٹ، آپ کی پارٹی اس سلسلے میں کیا کر رہی ہے؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، میرا خیال ہے کہ پاکستان جس دور سے گزر رہا ہے، عمران خان صاحب جب فاشی صاحب کی حکومت آئی ہے تو یہی احتجاجی سیاست جو ہے، دھمکیاں، دھرنے اور یہ سلسلہ چل رہا ہے۔ خیال یہ ہے کہ عمران خان صاحب جو ہیں، فورم ملا تھا پارلیمنٹ کا، اگر وہ ساری چیزیں جو ہیں، آپ نے اس سے پہلے بات کی کہ اس ساری صورتحال میں جو عوام ہیں انہیں کیا ملے گا، تو میں یہ سمجھتا ہوں کہ پورا جو ہمارا معاشرہ ہے وہ بہت ساری مشکلات کا شکار ہے۔ انہیں بنیادی جو سہولتیں ہیں نہیں ہیں، تو اس لیے عمران خان صاحب کو چاہیے تھا کہ وہ کوئی مثبت کردار ادا کر کے پارلیمنٹ کے اندر اپنی آواز کو بلند کر کے اور حکومت کی جو خامیاں ہیں یا ان کی نشاندہی کر کے، تاکہ لوگ جو ہیں وہ بہتر انداز سے سوچتے کہ ہمارا جو مستقبل ہے وہ پی ٹی آئی کے ساتھ بہتر ہے یا مسلم لیگ ایم کے ساتھ۔ لیکن انہوں نے ایک دوسرا راستہ اختیار کیا ہے، احتجاج کا، دھرنوں کا، تو یہ مسئلے کا حل نہیں ہے۔ اور حکومت جو ہے وہ اپنا کام کر رہی ہے، اور میرا بھی خیال کہ بھائی اس طرح کی سیاست کا تو مستقبل کے اندر پاکستان کی سیاست میں بھی بہتر کردار ہوگا۔
مگر طاہر اقبال صاحب، یہ بتائیے کہ جو ایک مطالبہ پی ٹی آئی کا یا اپوزیشن کی دوسری جماعتوں کا ہے احتساب کے سلسلے میں، اس میں حکومت کو یا آپ کے لیڈر کو، پرائم منسٹر جو ہیں پاکستان کے، کیا اعتراض ہے؟ اگر ہاتھ صاف ہیں بالکل تو اپنے آپ کو پیش کر دینے کے لیے احتساب میں کیا قباحت ہے؟
ابھی کچھ پارٹیاں جو گئی ہوئی ہیں سپریم کورٹ میں، تو اس کا بھی بینچ جو ہے وہ بن چکا ہے، تو یہ فیصلہ تو ہو جائے گا نا جی، کہ یہ تو اب فیصلہ عدالت میں کرنا ہے۔
اچھا، دوسرے یہ بتائیے مجھے کہ اگر فرض کیجئے وہ اپنی دھمکی کو پورا کرتے ہیں، تو پھر آپ نے اس کے لیے کیا آلٹرنیٹ ارینجمنٹس کیے ہیں؟ اچھا، میں ابھی آپ کی طرف آتا ہوں۔ ہمیں جوائن کیا ہے شوکت یوسف زئی صاحب نے، پی ٹی آئی کے رہنمائی۔ شوکت تو یوسف زئی صاحب، یہ بتائیے کہ آپ کے لیڈر نے اعلان کیا ہے کہ 2 نومبر کو اسلام آباد کو بند کر دیں گے اور بالکل پہیا جام کر دیں گے، اس سے آپ کیا فائدہ حاصل کرنا چاہتے ہیں؟ ملک کو یا قوم کو اس سے کیا فائدہ حاصل ہوگا؟
فائدہ تو بڑا کلیئر ہے کہ اگر اس ملک کے اندر کرپشن کو ختم کر دیا گیا، جتنے کرپٹ لوگ ہیں ان کو ایک سائڈ پہ کر دیا گیا، تو میرے خیال سے ملک غریب تو نہیں ہے، پاکستان ایک امیر ملک ہے، اس میں تمام تر وسائل اللہ نے دیے ہیں۔ لیکن بدقسمتی ہے کہ جتنے بھی حکمران آئے ہیں वो लूट मार करके चले गए हैं, उस मुल्क के लिए कुछ दिया नहीं है उन्होंने। ये पहला मौका है कि इस करप्शन के इश्यू बनाए गए हैं। लोग इसको बड़ा हल्का लेते थे, बड़ा छोटा सा इश्यू समझते थे, लेकिन बीच में अगर आप देखा जाए तो मुल्क को खोखला कर दिया इस करप्शन के उसमें। तो अभी मेरे ख्याल से जब पनामा लीक्स का इश्यू आ गया, ये मालियाती स्कैंडल है इतना बड़ा पाकिस्तान के लिए, तो अगर इससे भी कौम खामोश रह जाए तो फिर अल्लाह ही आफिज इस मुल्क का। मेरे ख्याल से इमरान खान ने बड़ा जरूरतमंदाना फैसला किया है, क्योंकि हम तो जितने भी एक कंबाइंड अपोजिशन के साथ चल रहे थे, लेकिन जब हमें एहसास हुआ कि वो जो कंबाइंड अपोजिशन है जिसमें पीपल्स पार्टी भी है, दूसरी पार्टियां भी है, वो खुद भी इसमें मुलविक है करप्शन में, वो कभी भी करप्शन के खिलाफ इस तरह हमारा साथ नहीं देगी, और हमें एहसास हुआ, इसलिए इमरान खान ने अपने एक अलग उस पर लाहौर में पहले जलसा किया, लोगों को बताया कि स्ट्रीट पावर है पीटीआई के पास, हमें किसी और पार्टी की जरूरत नहीं है, लेकिन अगर दूसरी पार्टियां हमें इसकी सपोर्ट करती हैं कि मुल्क से करप्शन खत्म हो तो हम उनको वेलकम करेंगे। और आपने देखा कि बाद में पीपल्स पार्टी ने जो एटीट्यूड अपनाया कि हमें इतमाद में नहीं लिया, लाहौर की जलसे में भी कहा कि जी इतमाद में नहीं लिया, तो बहुत सारे इश्यूज ऐसे हैं कि अगर आपने नियत साफ है, अगर आप करना चाहते हैं इसको मुल्क के लिए करना चाहते हैं, तो फिर उसमें किसी का इंतजार नहीं करना पड़ता है कि जी ये तो खुर्शीद शाह साहब अपोजिशन लीडर थे, उनको चाहिए था कि दो तीन साल पहले से इस इशू को उठाते, हम उनके साथ उनके पीछे चलने के लिए तैयार थे, लेकिन उन्होंने जिस अंदाज से वक्त गेन किया, हमारा वक्त भी जाया किया, कौम का वक्त भी जाया किया, और एक ऐसे इशू पे जो कि एक इंटरनेशनल इशू बन गया है पनामा लीक्स, और उस इशू पे खामोशी इख्तियार करना मेरे ख्याल से ये कौम के साथ धोखा है और गद्दारी भी है। तो मैं तो वेलकम करता हूँ इमरान खान के इस फैसले को, और उन्होंने जरूरतमंदाना फैसला किया, कौम को जगा दिया है, और मेरे ख्याल से 2 नवंबर का फैसला भी इसलिए दुरुस्त है कि लोग समझते थे कि 30 को ये इसलिए कर रहे हैं कि इतवार का दिन है, छुट्टी का दिन है, तो इसलिए उन्होंने उस फैसले। मेरे ख्याल से इस वक्त बड़ी मोबिलाइजेशन शुरू है पूरे मुल्क के अंदर, और जितने भी हमारे ऑर्गेनाइजेशन हैं हर लेवल पे वो काफी मोटिवेट हो चुकी हैं, काफी सरगर्म है, और बड़ा जज्बा है लोगों के अंदर इंशाल्लाह ताला। और अब देखेंगे कि 2 नवंबर को बिल्कुल ऐसा बंद होगा इस्लामाबाद के, किसी ने आज तक इस तरह बंद देखा ही नहीं होगा।
अच्छा शौकत साहब हमारे साथ रहिएगा, हमें ज्वाइन किया है महरीन राजा साहब, है साबिक वज़ीर कानून है पीपुल्स पार्टी के रहनुमा। महरीन राजा साहब, दो बातें मुझे आपसे पूछनी है। एक तो ये बताइए कि जो बात तो शौकत यूसुफ जई साहब कह रहे थे कि पीपुल्स पार्टी ने साथ नहीं दिया इन वक्त पर, आपका क्या मौकफ इस बारे में? और दूसरे ये कि अगर ये बंद होता है, ये एहतजाज जारी रहता है पीटीआई का, तो आपका क्या स्टैंड होगा और आपका क्या रवैया होगा इस सिलसिले में?
देखिए, पाकिस्तान पीपल्स पार्टी का डे वन से एक ही स्टैंड है, हम मैच्योर सियासत करते हुए जनाब बिलावल भुट्टो जरदारी साहब ने डे वन से, जब ये कहा जा रहा था कि तालिबान के ऑफिस खोले जाएं, उनसे बातचीत की जाए, तब भी उनका मौकफ टेररिज्म के लिए एक ही था, करप्शन के लिए एक ही था, लॉ एंड ऑर्डर की सिचुएशन हो या बॉर्डर सिचुएशन हो, मौकफ एक ही था। जहां तक आज की सियासत की बात की जा रही है, तो मैं समझती हूँ कि हमें बड़ी हिकमत से इस हकूमत से अवाम के जो प्रॉपर इख्तियारात हैं, जो हकूक हैं, उनको लेना होगा। देखिए, धरना एक पॉलिटिकल पार्टी ने किया, और अवाम के पास जाना पॉलिटिकल पार्टीज का हक है, वो ये हक रखती हैं कि वो अवाम के पास जाएं जब किसी और फोरम पे उनकी बात तस्लीम ना की जा रही हो, मगर बार बार एक ही मामले को उजागर करना और इस तरह करना, फिर अवाम का उसमें इंटरेस्ट खत्म हो जाता है। बिलावल भुट्टो जरदारी साहब ने जो कल की स्पीच की है और कराची में जिस तरह अवाम उमड़ के बाहर आए हैं, उससे ये साफ जाहिर होता है कि अवाम में इस वक्त एक इस्तराब पाया जा रहा है। वो इस्तराब इसलिए पाया जा रहा है कि जो वादे किए गए थे वो वादे पूरे नहीं हो रहे, और 3 साल गुजर गए हैं। अगर आप सी पैक को देखें तो ये सी पैक जनाब आसिफ अली जरदारी साहब ने चाइना के इतने विजिट्स किए तब ये मामला शुरू हुआ, ईरान गैस पाइपलाइन जो पाकिस्तान की मैं समझती हूँ शर्त के बराबर थी उसके मामलात को किया गया। देखिए सड़कें बनाना और नालियां बनाना ये लीडरों का।
मेहरीन साहब मेरा जो सवाल था बुनियादी तौर पर आप लाइन पर हैं? मेहरीन राजा साहब आप लाइन पर हैं? मेरे ख्याल में उनकी लाइन ड्रॉप हो गई है। आप लाइन पर हैं मेहरीन? ताहिर इकबाल साहब आपने शौकत यूसुफ रई साहब को सुना, आप क्या कहते हैं इस बारे में?
अच्छा एक तो उनकी आवाज क्लियर नहीं आ रही थी ना जी, लेकिन मैंने पहले भी बात की है। मैं ये समझता हूँ कि जो मेहरीन राजा साहबा ने बात की है कि पाकिस्तान के अंदर मसाइल हैं लोगों के, हम सब जिम्मेदार हैं।
आपने
और इसका मैं कह रहा हूँ कि इसके सब लोग इसके जिम्मेदार हैं और एहतजाज जो है या शहर को बंद कर देना इसका इलाज नहीं है, इसका हल नहीं है। अगर मैं मसाइल के हवाले से बात करूं तो मेरा हलका जो है, मैं रात एक कस्बा है अमीनपुर, वहाँ रात को मेरा वहाँ पे प्रोग्राम किया, लोगों ने मुझे स्कूल के अंदर बुलाया रात
जी।
अच्छा उनके जो बुनियादी मसाइल थे अगर आप सुने, उन्होंने कहा कि जी वो 5,000 आबादी का एक गांव है, बड़ा कस्बा है अमीनपुर
जी।
अच्छा उसके अंदर प्राइमरी स्कूल है लड़कों के लिए जो 1969 में बना था, वो अभी तक प्राइमरी स्कूल है। बच्चियों के लिए वहां पे कोई स्कूल नहीं है, प्राइमरी स्कूल भी नहीं है बच्चियों के लिए। अच्छा वहाँ का जो पीने का पानी है उसके जब लेबोरेटरी टेस्ट करवाया गया, जो लोगों ने रात मुझे बताया तो वो उन्हें बताया गया कि ये पानी जो है पीने के काबिल नहीं है। ये मसाइल हैं लोगों के, वहाँ तालीम नहीं है। अच्छा वो बड़ा कस्बा था, मैंने पूछा, उन्होंने कहा जी यहाँ पे कोई BHU नहीं है, कोई बुनियादी हेल्थ सेंटर नहीं है। तो मैंने कहा कोई डिस्पेंसरी होगी आपके इलाके में, उन्होंने कहा पूरी आबादी के अंदर कोई डिस्पेंसरी भी नहीं है। तो ये मसाइल हैं लोगों के, इसके
मगर ताहिर इकबाल साहब जो मेरा सवाल है वो ये है कि करप्शन भी तो लोगों का मसला है, उसके बारे में गवर्नमेंट जो है वो अपोजिशन को कॉन्फिडेंस में क्यों नहीं ले रही है?
सर करप्शन नंबर वन मसला है पाकिस्तान का, मैं इससे इत्तेफाक करता हूँ। अच्छा अब जिससे भी आप पूछेंगे वो दूसरे को करप्ट कहेगा। और
जी
तो जब इमरान खान साहब कहते हैं कि जी प्राइम मिनिस्टर नवाज शरीफ साहब जो है वो पार्लियामेंट को बाईपास कर रहे हैं, इससे अहमियत नहीं दे रहे, वहां पे आ नहीं रहे, इमरान खान साहब ने कब ये इस्तेमाल किया है? वो भी तो बाहर खड़े हैं ना ये सड़कों पे, 3.5 साल हो गए हैं। अगर वो यही मुकदमा लोगों का, आवाम का मुकदमा, लूट मार का मुकदमा, करप्शन का मुकदमा उस पार्लियामेंट के अंदर लड़ते तो ये ज्यादा मौसर होते, उनकी आवाज ज्यादा मौसर होती, तो बजाय इसके कि वो चौक पे और चौराहे पे आकर ये सब करते हैं और ये एक नया तमाशा जो है वो शुरू हुआ है। तो मेरी गुजारिश है कि इसको प्रॉपर जो फोरम है उससे तमाम मसाइल को उठाना चाहिए।
अच्छा तारिक साहब, मेहरीन राजा साहब आपकी लाइन ड्रॉप हो गई थी, मेरा आपसे सवाल ये था कि जो PTI ने मौकफ इख्तियार किया है कि आपने उनके साथ वफा नहीं की आपकी पार्टी ने, और एग्री करके और फिर बैक ऑफ कर गए आप लोग, आपका क्या मौकफ इस बारे में? दूसरे ये कि अगर PTI एहतजाज करती है तो पीपल्स पार्टी क्या स्टैंड लेगी इस सिलसिले में, उनका साथ देगी या अलग खड़ी रहेगी?
देखिए हर पॉलिटिकल पार्टीज का एक अपना स्टैंड है। पाकिस्तान पीपल्स पार्टी एक मैच्योर पॉलिटिकल जमात है, इसमें से कई सियासतदान ट्रेन होके इधर उधर पार्टीज में गए हैं और वो आपके सामने हैं। जहां तक पाकिस्तान पीपल्स पार्टी के स्टैंड का ताल्लुक है तो वो डे वन से टेररिज्म के लिए, करप्शन के लिए, बॉर्डर सिचुएशन के लिए एक ही रहा है। और बिलावल भुट्टो जरदारी साहब ने कल की स्पीच में बड़ा क्लियरली कह दिया है कि 4 डिमांड्स हैं, इन 4 डिमांड्स को पूरा किया जाए। और अगर ये पूरी नहीं होती तो फिर एक लॉन्ग मार्च की कॉल दी जाएगी। जाहिर है कोई भी पॉलिटिकल पार्टी, सबसे बड़ी जो अदालत है वो अवाम की अदालत है, उसके पास जाती है और उसको गवाह बना के अपने केस को पेश करती है। देखिए अब वक्त आ गया है कि ये जो लोकल इश्यूज के ऊपर सियासत की जा रही है और मरने मराने की सियासत की जा रही है, इससे बाहर आना पड़ेगा। कोई भी पॉलिटिकल पार्टी अगर ये समझती है कि कोई ऐसी सियासत की जाए जिससे अवाम का फायदा ना हो, नुकसान हो और जो हुकूमत बैठी हुई है उसको तकवीयत हो, तो ये मुनासिब नहीं होगा, क्योंकि अब अवाम इस चीज के मरहूने मिन्नत नहीं हो सकते।
अच्छा ये बताइए मुझे, एक सवाल मेरा ये है, जो अभी बात शौकत यूसुफ जई साहब ने कही कि पीपुल्स पार्टी ने पीटीआई को धोखा दिया है, उनका साथ देने का वादा करके फिर वो पीछे हट गए, इसके बारे में आप क्या कहेंगी?
देखिए ये तो शौकत यूसुफ जई का अपना एक सोच है, अपना वो एक तजिया रखते हैं, उस पर मुझे कोई एतराज नहीं है। पाकिस्तान पीपल्स पार्टी के हटने का तो कहीं से ताल्लुक नहीं है, मगर पीटीआई को भी सोलो फ्लाइट नहीं लेनी चाहिए। अगर एक पॉलिटिकल पार्टी एक जॉइंट मामलात में चल रही है तो फिर उसमें, जैसे खान साहब ने आपको पता है कि पीछे उन्होंने सोलो फ्लाइट्स लेनी शुरू कर दी, तो सोलो फ्लाइट्स लेने से मेरा नहीं समझ ख्याल के जॉइंट ऑपोजिशन को कोई फायदा पहुंचेगा। और अभी भी बेहतर है कि तमाम ऑपोजिशन इकट्ठी हो जाए और इकट्ठी होके ये ऑपोजिशन साथ चले। मेरा ख्याल में इमरान खान साहब की ये सोच होगी कि अगर कामयाबी हासिल हो जाती है तो ये कामयाबी की जो सक्सेस की जो मामला है वो कोई डिवाइड ना हो जाए, तो ऐसा नहीं होना चाहिए। आज भी मैं समझती हूँ जॉइंट ऑपोजिशन एक मजबूत ऑपोजिशन होगी, मगर ये कहते हुए मैं कह दूं कि पाकिस्तान पीपल्स पार्टी के साथ अगर कोई आना चाहता है मोस्ट वेलकम, अगर नहीं आना चाहता तो पाकिस्तान पीपल्स पार्टी बजाते खुद इतनी स्ट्रांग है, क्योंकि डे वन से जो हमारा स्टैंड है वो स्टैंड आज तक कायम है। यू टर्न्स की कोई बात नहीं है हमारे अंदर, हम नहीं कहते कि आज पार्लियामेंट पूरी है और कल अच्छी हो जाएगी। हम ये कहते हैं कॉन्स्टिट्यूशनली मामलात को हल हो जाना चाहिए, अगर नहीं होते तो सबसे बड़ी अदालत अवाम की अदालत है और प्रॉपर टाइम के ऊपर उस अदालत में हम जरूर जाएंगे।
शौकत यूसुफ भाई साहब, जो सोलो फ्लाइट का फैसला किया है आपकी पार्टी ने, आप क्या समझते हैं कि आप उससे मतलूबा नतायज हासिल कर सकेंगे या ये कि ये सारी सूरत हाल कन्फ्रंटेशन की तरफ जा रही है?
देखिए पहली बात तो ये है कि मेरी बहन ने बात की कि हम मैच्योर पार्टी हैं, मैच्योर पॉलिटिक्स करते हैं, तो अगर दूसरे साहब, मुझे उनका नाम नहीं आता है, उन्होंने कहा कि इस मुल्क का इश्यू तो है करप्शन,
ताहिर इकबाल साहब है पीएमएलएन के जी,
इश्यू है करप्शन लेकिन इससे ज्यादा और इश्यूज भी हैं। तो अब असल बात ये कि जो आज स्कूल नहीं बन रहे, आज हॉस्पिटल नहीं बन रहे, सड़कें नहीं बन रही, तो इससे नहीं बन रही कि पैसा नहीं है ना, और पैसा कहाँ गया, करप्शन में गया। तो जब तक आप जो जड़ से उस इश्यू को उखाड़ के बाहर नहीं फेंकेंगे तो आप ऊपर से कॉस्मेटिक क्या चेंजेस लेकर आएंगे। तो ये हम समझते हैं कि बुनियादी इशू पाकिस्तान का करप्शन का है, और जब तक आप इसको हल नहीं करेंगे आप तरक्की का सोच भी नहीं सकते। फिर जो मैनी राजा साहब ने बात की, देखिए हम ज्वाइंट अपोजिशन में चलना चाहते हैं, हमने तो 3 साल मौका दिया, 3.5 साल बाद जो है ना इमरान खान खुशूसा साहब के पीछे खड़े रहे, लेकिन बदकिस्मती ये थी कि 3.5 साल में हम फैसला नहीं कर पाए। अब हमारे पास 16 महीने रह गए, अब 16 महीने में हम क्या फैसला करेंगे, आप बताएं मुझे ज्वाइंट अपोजिशन में क्या करना है आगे जाके। इसलिए हम समझते हैं कि अगर तारीख इंसाफ का जो एक स्टांस रहा है कि करप्शन के खिलाफ, तो इसमें तो कभी भी हमने यू टर्न नहीं लिया, ना लेंगे इंशाल्लाह ताला। और आवाम को निकालना जो है, आवाम के यही आवाम की बात है, हमने कोई एजेंडा नहीं उठाया, हमने कोई गोली नहीं चलाई है, हम तो आवाम के पास ही जा रहे हैं ना, सड़कों पे निकलना।
अच्छा, आप ही समझते हैं कि इस्लामाबाद को बंद करके और तसादुम की राह पे चल के क्या गेन किया जा सकता है?
देखिए ये तो इदारों ने फैसला करना है ना कि ये तफादुम कौन कर रहा है। अगर इस मुल्क में आप समझते हैं कि करप्शन को जारी रखो और जमहूरियत को जारी रखो, तो क्या ये जायज बात है कि जमहूरियत के साथ करप्शन भी जारी रहे? ये देखिए अगर आज हम डिमांड कर रहे हैं कि जी नवाज शरीफ साहब अपने आप को एहतसाब के लिए पेश करें, तो ये हमारा कोई जेन्युइन डिमांड नहीं है क्या? अगर जेन्युइन डिमांड है तो एक आदमी के लिए क्यों मुल्क को दाव पे लगाया जा रहा है? अगर उसने करप्शन किए तो उसके सामने आया कि अपने आप को साफ करे, अगर नहीं किए तो अपने आप को बताए कि उसने नहीं किए। ये क्या तरीका है कि वो हुकूमत में रहकर आप छोटे छोटे चोरों को पकड़े और जो बड़े बिलीनियर चोर हैं उनको आप प्रोटोकॉल दें?
अच्छा, मैं इस सवाल को जरा सा बदल के यूं करना चाहता हूँ कि अगर आप सेंट्रल गवर्नमेंट में होती और दूसरी अपोजिशन की पार्टी कैपिटल को बंद करती तो बहसियत गवर्नमेंट आपकी जिम्मेदारी थी या नहीं थी कि आप कैपिटल को ओपन रखें?
देखिए, अगर मेरा लीडर ने अगर करप्शन की होती और कोई डिमांड कर रहा होता ना, तो फिर तो बिल्कुल जायज था कि वो जो करना चाहते करें। लेकिन देखिए, इस मुल्क के अंदर अगर कोई सर उठा के बात कर सकता है तो उसे इमरान खान ही है ना। वो कह सकता है कि मैंने करप्शन नहीं की, बाकी कौन सा लीडर कह सकता है? तो मेरे ख्याल से ये तो अब बात ये कि हम चाहते हैं कि आप ज्वाइंट अपोजिशन लेकर साथ चलें, लेकिन अगर ज्वाइंट अपोजिशन ये सिर्फ वक्त हासिल करना चाहती है और वो समझती है कि इलेक्शन तक हम इस सिलसिले को जारी रखेंगे, उसके बाद फिर हमारी बारी आ जाएगी, ये फिर हमारा दिफा करते रहेंगे, तो इस तरह नहीं होगा। 2018 तक इंतजार इसलिए नहीं किया जा सकता कि देखिए हमारे जिम्मे बहुत सारी जिम्मेदारियां हैं। हमने गांधी की आवाज उठाई कि इस मुल्क के अंदर गांधी होती है, तो क्या हुआ उस पर जो कमेटी बनी उसके कितने इजलास हुए पार्लियामानी कमेटी के, और उसमें हमें ये ताना दिया जाता है कि जी आप लोग नहीं आते हैं। भाई अक्सरियत गवर्नमेंट के पास है, अगर वो चाहते हैं कि जी इस मुल्क में कोई इस्लाहत लेकर आए तो बता दें ना, कोई इस्लाहत लेकर आके हमें बता दें। लेकिन ये नहीं हो सकता है कि आप हुकूमत में हैं और आप त्योहार पे छुपे हैं, आप छुपे करते रहे कि जी अपनी मर्जी के त्योहार बनाए के ताकि कल आपको कोई के लिए आपको पकड़ा भी ना जा सके।
अच्छा।
पहले ये गिला था ना वजीर आजम को कि जी मैं मेरा नाम अकेला क्यों आ रहा है, बाकी लोग भी हैं। तो इमरान खान ने अपने आप को पेश कर दिया कि चलो मेरा भी साथ एहतसाब कर लो, तो उसके बाद तो मेरे ख्याल से कोई अखलाकी जवाब नहीं रहता कि प्राइम मिनिस्टर अपने आप को एहतसाब के लिए पेश ना करे।
अच्छा, हमें ज्वाइन किया है सलमान आबिद साहब ने, मुमताज तजियाकार हैं, हम उनसे पूछेंगे कि ये इस वक्त पॉलिटिकल पार्टीज जिस राह पे जा रही हैं ये पाकिस्तान को और मुल्क के सियासी निज़ाम को कहाँ ले जाके खड़ा करेंगी। लेकिन इससे पहले मैं चाहता हूँ कि इमरान खान साहब ने जो पीटीआई के सरबराह हैं इस्लामाबाद को बंद करने के बारे में जो कुछ कहा है वो सुन लें, और उसका जो जवाब पंजाब के वज़ीर क़ानून राणा सनाउल्ला ने दिया है वो भी मैं सुनवा के फिर गुफ्तगु को आगे बढ़ाता हूँ। इमरान खान का कहना था,
मैं अपना बता रहा हूँ, मैं अपनी पार्टी का बता रहा हूँ, हम हर हद तक अब जाएंगे, ये हमारा आखिरी है, कोई इसके बाद धरना नहीं है, कोई इसके बाद जलसा नहीं है, ये आखिर तक हम जाएंगे। जाएंगे इसलिए कि हम इस नतीजे पे पहुंच गए हैं कि जो करप्ट माफिया ये मुल्क को तबाही की तरफ लेके जा रहा है, अपने बच्चे तैयार कर रहा है बारियां के लिए, इन्होंने इलेक्शन कमीशन के अंदर लोग घुसाए हुए हैं, इन्होंने कभी सही इलेक्शन भी नहीं होने देनी। इसलिए एक मिनट सुनो, जितनी देर तक दो नवाज शरीफ के पास ऑप्शन है, मैं वो हम बता देंगे, वो होगा इंशाल्लाह फैजाबाद और जीरो पॉइंट के बीच में। सुन तो लेना, देखें सारी कौम को ये मैं पैगाम देना चाहता हूं, ये क्यों हम कर रहे हैं, एक प्राइम मिनिस्टर करप्शन में पकड़ा गया है, हम क्या चाहते हैं, नवाज शरीफ या इस्तीफा दो और या फिर तलाशी दो।
अगर आप और इसके जवाब में मेरी गुफ्तगु पंजाब के वज़ीर क़ानून राणा सनाउल्ला से गुज़श्ता रोज हुई थी तो उनका कहना था,
देखिए जहां तक एहतजाज का तल्लक है
जी।
एक पुरअमन एहतजाज जिसमें आप दूसरे शहरियों के हकूक का मुश्किलात का ख्याल रखें और वायलेंस जो है वो ना हो, तो ऐसे एहतजाज का हर मुआशरा जमहूरियत और डेमोक्रेटिक जो नॉर्म्स हैं वो इसकी इजाज़त देते हैं। ऐसा एहतजाज जब भी किसी भी अपोजिशन जमात या किसी भी तबके ने करने की कोशिश की है, हुकूमत ने उसे न सिर्फ इजाज़त दी है बल्कि उसको फैसिलिटेट किया है। इसमें इससे पहले पीटीआई के एजेंसी पीटीआई की रैली जो है वो इस बात के गवाह है। लेकिन जहां तक आप ये कहें कि जी हम शहर बंद कर देंगे, हम लोगों को घरों से नहीं निकलने देंगे, कारोबार पे नहीं जाने देंगे, लोगों को हॉस्पिटल नहीं जाने देंगे, ये बात जो है ये एहतजाज नहीं है। ये तो आप यानी किसी मुल्क के कैपिटल पे या शहर पे आप चढ़ाई करने की बात कर रहे हैं, تو ایسا تو نہیں ہو سکتا. ایسا تو نہ کوئی ملک کا قانون, نہ آئین, نہ جمہوریت, نہ جمہوری رویہ, نہ سیاست, ایسا کرنے کی بالکل اجازت نہیں دیتا. اگر پی ٹی آئی نے کوئی ایسا پروگرام بنایا ہے یا بنا رہی ہے تو میری ان سے یہی گزارش ہوگی, یہ بالکل ایک غیر قانونی, غیر اخلاقی, غیر سیاسی اور غیر آئینی حرکت ہے, اس سے وہ بھاگ رہے. اور اگر وہ یہ کریں گے تو پھر یہ حکومت کی ذمہ داری ہے کہ وہ لوگوں کے جو بنیادی حقوق ہیں ان کا تحفظ کریں. ان مفاد میں جو پاکستان دشمن کے مفاد میں ہوگا.
سلمان عابد صاحب, آپ نے عمران خان صاحب کو سنا, رانا ثنا اللہ صاحب کو بھی سنا, کیا آپ بھی سمجھتے ہیں کہ یہ جو صورتحال ہے دو نمبر کو کنفرنٹیشن کی جانب جا رہی ہے اور یہ ملک کو کس نہج پر لے جا رہی ہے صورتحال؟
دیکھیے جی, بہت شکریہ. پہلی بات تو یہ ہے کہ جو پاکستان کی سیاست ہے وہ بدقسمتی سے مہاجرائی کی سیاست کی طرف بڑھ رہی ہے, اور اس کی وجہ یہ ہے ہمارے یہاں حکومت ہو یا سیاسی جماعتیں ہوں, ہم اس وقت پاکستان کے اندر پارٹ آف دا پرابلم بن گئے ہیں, پارٹ آف دا ریزولوشن نہیں بن پا رہے. دیکھیے, حکومت جو ہوتی ہے اس کے پاس اختیار ہوتا ہے, وسائل ہوتے ہیں اور فیصلہ کرنے کی طاقت ہوتی ہے. اب مسئلہ یہ ہے کہ ہمارے یہاں جو اس وقت حکومت ہے وہ بنیادی فیصلے کرنے سے انحراف کر رہی ہے یا اس میں ٹال مٹول کا مظاہرہ کر رہی ہے. اب یہ پاناما کے معاملے میں جو 6 ماہ تک معاملہ لٹکایا گیا ہے, اس سے آپ کو اندازہ ہو جانا چاہیے کہ حکومت کسی بھی طور پر پاناما کے بارے میں نہ لوگوں کے سامنے جواب دہ ہونا چاہتی ہے, نہ سیاسی جماعتوں کے سامنے جواب دہ ہونا چاہتی ہے. اس لحاظ سے آپ یہ دیکھیے کہ جو صورتحال بن گئی ہے اس کی, اگرچہ بار بار یہ بات کی جا رہی ہے کہ عمران خان قصوروار ہے اور وہ سیاست کو مہاجرائی کی طرف لے کے جا رہے ہیں, لیکن پھر یہ بھی دیکھنے کی ضرورت ہے کہ حکومت اس معاملے میں کیا کچھ کر رہی ہے. جو ٹی او آر بنے تھے اس پہ حکومت اتفاق نہیں کرتی, جو اپوزیشن نے بنائے تھے. اور مسئلہ محض عمران خان کا نہیں ہے, آپ دیکھیے کہ پاکستان پیپلز پارٹی اور دیگر اپوزیشن جماعتوں نے بھی جو قومی اسمبلی اور سینٹ کے اندر جو ٹی او آر پیش کیے ہیں پاناما کے حوالے سے, اسے حکومت نے ماننے سے انکار کر دیا ہے. کل بلاول بھٹو صاحب بھی آپ کے سامنے یہی کچھ کہہ رہے تھے کہ وہ اسلام آباد کی طرف گھراؤ کریں گے اور رائے ونڈ کو جو ہے نا اس کا گھراؤ کریں گے. تو کہنے کا مطلب یہ ہے کہ چاہے وہ عمران خان ہو, عمران خان ابتدا کر چکے ہیں, وہ آگے بڑھ چکے ہیں. آپ دیکھیے جماعت اسلامی کے امیر سراج الحق صاحب بھی یہ کچھ کر رہے ہیں, یہ عوامی نیشنل پارٹی سی پیک کے حوالے سے اپنے تحفظات شو کر رہی ہے, پیپلز پارٹی کل لانگ مارچ کی بات کر رہی ہے. تو لگتا یہ ہے کہ پاکستان میں سیاسی جماعتیں جو ہیں وہ ایک بڑی مہاجرائی کی طرف بڑھ رہی ہے, اور اس کی بڑی وجہ یہ ہے کہ جہاں ہم سیاسی جماعتوں کی طرف سے تنقید کر سکتے ہیں اور کہہ سکتے ہیں کہ اپوزیشن جماعتیں جو ہیں وہ مسئلے کو بگاڑ رہی ہیں, لیکن میں یہ سمجھتا ہوں کہ اس مسئلے کو بگاڑنے میں خود حکومت کا بھی بڑا ہاتھ ہے. آپ دیکھیے جو 14 افراد لاہور میں قتل ہوئے اس کے اوپر کس طرح سے پردہ ڈالا گیا ہے اور کس طرح سے مسارے معاملے کو دبانے کی کوشش کی ہے. اب پاناما کے معاملے میں تو دیکھیے وزیر اعظم نے خود پارلیمنٹ میں آ کر خطاب کیا اور 2 دفعہ قوم سے خطاب کیا اور کہا کہ وہ اپنے آپ کو سب سے پہلے پیش کرنے کے لیے تیار ہے, لیکن اب حکومت جو ہے سارے معاملے میں ٹال مٹول کر رویہ اختیار کر رہی ہے. تو اس لیے میں یہ سمجھتا ہوں کہ عمران خان کو بھی چاہیے کہ وہ ریڈ لائن کراس نہ کرے اور وہاں تک نہ جائے جہاں سے واپسی ممکن نہ ہو سکے. اسی طرح سے حکومت کو بھی ذرا ایک قدم آگے بڑھ کر اپوزیشن جماعتوں کے جو مطالبات ہیں اور جو ان کے تحفظات ہیں اس کے اوپر ذرا سننا پڑے گا, اور نہ صرف سننا پڑے گا بلکہ اس پر عمل درآمد کرنا پڑے گا. لیکن اگر حکومت بھی ایک ڈیڈ لاک کا مظاہرہ کرتی ہے اور اپوزیشن بھی ایک ڈیڈ لاک کا مظاہرہ کرتی ہے تو پھر اس کے نتیجے میں تو ایک بڑی مہاجرائی ہوگی, اور یہ مہاجرائی کی طرف جو بڑھ رہے ہیں میں نہیں سمجھتا کہ یہ کسی وقت اس وقت پاکستان کی سیاست کے لیے, پاکستان کی جمہوریت کے لیے کوئی اس وقت اس میں کوئی مفاد ہمیں نظر آتا ہے.
سلمان عابد صاحب ہمارے ساتھ رہیے گا. طاہر اقبال صاحب, آپ نے سلمان عابد صاحب کو سنا, گورنمنٹ کی طرف سے ریسیپروکریٹ کیوں نہیں کیا جا رہا ہے, آخر کیا سبب ہے اس کا؟
دیکھیں, میں نے پہلے بھی بات کی ہے, میرا خیال یہ ہے کہ سارے فورم موجود ہیں اور اس طرح انہوں نے کہا کہ جی پرائم منسٹر صاحب نے 2 دفعہ پارلیمنٹ میں آ کے کہا کہ میں احتساب کے لیے تیار ہوں. اب احتساب کرے گا کون اور کس نے کرنا ہے جب, اور یہ معاملہ سینٹ میں بھی ہے چلا گیا اور الیکشن کمیشن میں بھی گیا, پھر اب سپریم کورٹ میں ہے, تو یہ ساری چیزیں ڈیسائیڈ ہو جائیں گی کہ اگر جس نے کرپشن کی ہوگی وہ ساری چیزیں سامنے آ جائیں گی. اصل معاملہ پھر نہیں آتا ہے کہ یہ جو دھرنے ہیں, جو ایجوٹیشن کی سیاست ہے, اس نے پاکستان کو کہ جو اصل مسائل ہیں ان سے دور رکھا ہے. اور حکومتیں جو ہیں وہ بنتی ہیں اور پھر وقت سے پہلے وہ گرا دی جاتی ہیں اور پھر حکومتیں جو ہیں وہ مظلوم بن کے سامنے آتی ہیں کہ جی ہمیں تو پورا وقت نہیں دیا گیا, ٹائم نہیں ملا. اس طرح میں یہ سمجھتا ہوں کہ پی ایم ایل کیو جو تھی اس نے اپنا ٹائم پورا کیا, اور اگر اس کی کارکردگی اچھی نہیں تھی تو لوگوں نے انہیں آئندہ الیکشن کے اندر صاف کر لیا. اسی طرح پیپلز پارٹی جو ہے اس نے 5 سال حکومت کی اور لوگوں نے دیکھا کہ ان کی کارکردگی کیا تھی. تو جب 2013 کا الیکشن آیا تو یہ پوری طرح پورے پاکستان کے اندر پٹ گئی سوائے سندھ کے. تو میں یہ سمجھتا ہوں کہ لوگ باشعور ہیں, لوگ یہ سمجھتے ہیں اگر پی ایم ایل این کی حکومت کو 5 سال حکومت کرنے دی جائے اور پھر فیصلہ جو ہے وہ عوام پر ہی چھوڑ دیا جائے تو وہ بہتر جج ہیں عوام, اور عوام جو ہیں وہ جب ووٹ دیتے ہیں, جب ووٹ ڈالنے جاتے ہیں پولنگ اسٹیشن پہ, تو وہ پچھلے 5 سال کی جو کارکردگی ہوتی ہے یا لوگوں کے اوپر جو بیتی ہوئی ہوتی ہے 5 سال جو ان کے ساتھ معاملات ہوئے ہوتے ہیں, ان ساری چیزوں کو وہ سامنے رکھ کے پھر ووٹ دیتے ہیں. اور اگر پی ایم ایل این کو موقع دیا جائے 5 سال پورا کہ وہ اپنے جو ان کا پروگرام ہے, جو ترقیاتی پروگرام ہے یا جو ان کے جو اداروں کے اندر وہ اصلاحات کرنا چاہتے ہیں, تو یہ عوام 2018 میں فیصلہ کر دیں گے کون بہتر انداز سے خدمت کر رہا تھا اور کون جو ہے وہ لوگوں کے مسائل حل نہیں کر سکا.
اچھا شوکت یوسف صاحب, یہ بتائیے کہ جو بات ابھی سلمان عابد صاحب بھی کر رہے تھے, ایک ایسے وقت میں جبکہ پاکستان اندرونی اور بیرونی خطرات میں کھڑا ہوا ہے, اندرونی ملک کو ضرب عزم جاری ہے, بیرونی ملک آپ دیکھیے ہندوستان کے ساتھ تو سرحدوں پر تقریباً روزانہ ہی فائرنگ ہوتی ہے, افغانستان کے ساتھ معاملات ہیں, ایسے میں انٹرنل اسٹیبلٹی زیادہ امپورٹنٹ ہے یا سیاسی مینورنگ زیادہ امپورٹنٹ ہے؟
دیکھیے جہاں تک انڈیا کے ساتھ ہمارے ایشوز ہیں وہ تو اس کے تو کسی جماعت کو اختلاف نہیں ہے, اس پہ تو میرے خیال سے اللہ نہ کرے لیکن ایسے کوئی سچویشن بنتی ہے تو وہ تو حکومت کا میرے خیال سے تمام پارٹیاں پھر ایک ہی پیش پر ہوں گی تو وہ تو ایشو نہیں ہے. لیکن کیا جو یہ ساری باتیں ہو رہی ہیں ہم کتنا انتظار کر سکے ہیں؟ یہ کہہ رہے ہیں کہ گورنمنٹ اصلاحات کر رہی ہے, مجھے ایک اصلاحات بتا دیں, 1 میگاواٹ بجلی کے پیدا نہیں کر سکے تو اصلاحات کون سے لے کر آئیں گے؟ مجھے سمجھ نہیں آ رہی. تو کتنا ان کو وقت دیا جائے مزید, 2018 کے الیکشن قریب ہیں, اگر 2018 کا انتظار ہی کرنا ہے تو وہی بانگی والے الیکشن دوبارہ ہوں گے تو کہاں عوام کا جو رائے ہے, عوام کی رائے وہ کہاں نظر آپ کو نظر آئے گی؟ چاہیے عوام کی رائے تھی ہے, آپ نے جو دیکھا 2013 کے الیکشن میں. تو میرے بھائی میں تو یہی کہہ سکتا ہوں کہ آپ عوام جو ہے نا واقعی باشعور ہو گئی ہیں. اب میرے خیال سے جو آئندہ الیکشن ہوں گے اس میں بڑا کلیئر کٹ کینڈیڈیٹ آئے گا, لیکن اس کے لیے ہمیں لازمی ہے کہ ہم گاندھی کو روک سکیں, ایسے قوانین بنائے, ایسے اصلاحات لائیں. لیکن وہ صرف اسمبلی میں بحث کرنی ہوگا کیونکہ جن کی اکثریت ہے وہ قائم حاصل کر کے اس کو مزید لنگر آن کرنا چاہتے ہیں. یہ عوام کی طاقت سے ہی سارا کچھ بدلے گا اور یہ سٹریٹ پاور ہے پی ٹی آئی کے پاس کہ وہ عوام کو نکال سکے سڑکوں پہ. تو یہ ہمارے پاس آخری آپشن ہے, ہم نے اسمبلی میں بیٹھ کر بھی دیکھا ہے, ہم نے بہت ساری چیزیں گورنمنٹ کے ساتھ مذاکرات بھی ہوئی, اپوزیشن کے ساتھ بھی بیٹھے, لیکن ہمیں پتا ہے کہ اس ملک کے اندر سوائے پی ٹی آئی کے کوئی چاہتے ہی نہیں ہے کہ تبدیلی آئے, کوئی چاہتا ہی نہیں ہے کہ کوئی ریفارمز آ جائیں. تو میں سمجھتا ہوں کہ اس وقت عوام کی نظریں جو ہیں عمران خان پر ہیں, ان کی پالیسیوں پہ ہیں, ان کی پارٹی پر ہیں. تو اگر عمران خان بھی گھر میں بیٹھ جائیں اس طرح کے, چلو جی سارے بیٹھے ہوئے تو میں بھی بیٹھ جاؤں, تو پھر تو اللہ ہی حافظ, 70 سال اس ملک کے ہو گئے.
اچھا
ہم نے کبھی احتساب ہوتے ہوئے نہیں دیکھا ہے. تو جب تک اس کے لیے قربانی نہیں دیں گے, عوام سڑکوں پہ نہیں نکلیں گے, یہ وہ حکمران ہیں جو پیسہ لگا کے ریسمنٹ کر کے اسمبلی میں پہنچتے ہیں, ان کا عوام کے ساتھ کوئی دلگی نہیں ہے. آپ دیکھیں 36% ابھی ریسنٹلی گیس کی قیمت بڑھا دی, تو کیا پاکستان کے اندر کوئی دور شہر کی نہریں بہ رہی ہیں کہ آپ نے گیس مہنگی کر دی؟ کہاں سے عوام یہ پیسہ دے گی ہے؟ کیا ہوا ہے اس ملک کے اندر؟ تو جو پارٹی, جو لوگ اپنے ملوں میں اضافہ کر رہے ہیں, اپنے ایسٹس بڑھا رہے ہیں,
दूसरी तरफ वो पाकिस्तान के एसेट्स को कमजोर कर रहे हैं। आप स्टील मिल देखें, रेलवे देखें, ये सारे कौमी एयरलाइन देखें हमारा, उसका क्या हासिल हो रहा है? वो इदारे आप नैब मौजूद है, तो इतना बड़ा स्कैंडल सामने आया, आपने कभी देखा है कि नैब में उससे कोई
अच्छा
छोटी सी
कार्रवाई? जैसे यहाँ को रोकूंगा, आप मेहरीन राजा साहब, आपका टेलीफोन ड्रॉप हो गया था, मैं आपकी तरफ अभी आता हूँ। सलमान आबिद साहब, ये बताइए कि बहसत एक तजिया कार आप क्या देखते हैं, जो बाज़ मुबस्सरीन कह रहे हैं कि ये एक ऐसी सूरत हाल डेवलप हो रही है जिसमें जो इस वक्त का निज़ाम है उसको भी खतरा लाहक हो सकता है, आपका क्या ख्याल इस बारे में, आप क्या तजिया देंगे?
देखिए, पहले तो पहली बात ये कि जो निज़ाम चल रहा है वो खुद जो है उसे हमारी सियासी जमातें और हमारी हुकूमत और हमारे जो सियासी क्यादतें हैं वो खुद उसे कमजोर कर रहे हैं इंटरनल पॉलिटिक्स के जरिए से। इसलिए ये जो बाहर अब जब हमारे अंदर ये थ्रेट पैदा हो रहा है उसकी एक वजह ये है कि अगर हमारी सियासी जमातों ने और हमारी हुकूमत ने रियलाइजेशन ना की और सिर्फ ब्लेम गेम के ऊपर सारी पॉलिटिक्स को डेवलप किया तो फिर इससे एक बड़ा डेडलॉक पैदा होगा। और ये जो सिस्टम अभी चल रहा है, आप एक बात को समझने की कोशिश करें कि पाकिस्तान में जमहूरियत अभी भी जो है अपने इरतकाई अमल से गुजर रही है, ये कोई बहुत मजबूत जमहूरियत नहीं है और इस जमहूरियत से लोगों को कोई बहुत ज्यादा सम्राट भी नहीं मिल रहे हैं। इसलिए लोगों की रिजर्वेशन है इस निज़ाम के खिलाफ, जिस तरह से निज़ाम चलाया जा रहा है। इसलिए मैं ये समझता हूँ कि जो पाकिस्तान की सियासतदान है और जो हमारी हुकूमत है उनको तदब्बुर का मुजाहरा करना चाहिए, मसले की नज़ाकत को समझना चाहिए। अपोजिशन को महज अपोजिशन समझ कर दीवार से लगाने से भी मसला हल नहीं होगा। देखिए ना, पॉलिटिक्स के अंदर जब आप इश्यूज को रिजॉल्व करते हैं तो ऑटोमेटिकली अपोजिशन का रोल मिनिमाइज होना शुरू हो जाता है, लेकिन अगर हुकूमत जो है वो इश्यूज को रिजॉल्व ना करे तो फिर वो अपोजिशन का रोल बढ़ जाता है। अभी मेरे सामने ताहिर इकबाल साहब कह रहे थे कि जनाब चीजें इदारों के अंदर पड़ी हुई हैं, आपको याद है पिछले 5 साल जो पिछली हुकूमत थी पीपल्स पार्टी वो भी बड़ी अकाउंटेबिलिटी की बात करती थी। आपको ये भी याद है कि नवाज शरीफ और शहबाज शरीफ इंतखाबी जलसों में सिर्फ एक ही नुक्ते पर बड़ा फोकस करते थे कि एहतसाब करेंगे, लेकिन हम सब ने देखा है कि एहतसाब के मामले में पाकिस्तान पीपल्स पार्टी और पीएमएलएन दोनों का रिकॉर्ड कोई काबिल जिक्र रिकॉर्ड नहीं है, बल्कि इन्होंने करप्शन के ऊपर एक समझौता किया हुआ है। उसी वजह से पाकिस्तान के अंदर जो अकाउंटेबिलिटी और करप्शन का मामला है वो एक सीरियस मसला बन गया, क्योंकि हमारे इदारे ना परफॉर्म कर रहे हैं उनके उन मामलात में और ना हुकूमत कोई ऐसी इस्लाहात कर रही है जिसके नतीजे में हमारे यहाँ कोई अकाउंटेबिलिटी के सिस्टम डेवलप हो सके। नैब जिसकी बात करते हैं कि नैब बना हुआ है, आपको याद होगा जब नैब ने ये कहा कि हम पंजाब के अंदर ऑपरेशन करने लगे हैं तो किस तरह से प्राइम मिनिस्टर ने लहजा इख्तियार किया, चीफ मिनिस्टर ने लहजा इख्तियार किया और बहुत से वफाकी वज़रा जो है वो नैब के खिलाफ बोले। इसलिए कि हमारे यहाँ तो अभी इदारे भी खुद मुख्तार नहीं है। इसलिए हालात की नज़ाकत यह है कि हमारे यहाँ हुकूमत भी और अपोजिशन दोनों मसले को समझने की कोशिश करें, बगैर ना ये जो महाजराई जो अब हम देखने की कोशिश कर रहे हैं और जो लबो लहजा इमरान खान का और जो लबो लहजा हुकूमत अख्तियार कर रही है, इसका नतीजा किसी के हक में नहीं निकलेगा और फिर यह वैक्यूम क्रिएट होगा और इस वैक्यूम का फायदा जो है माजी की तरह फिर तीसरी कोत उठाएगी। और इसलिए मैं समझता हूँ कि सिस्टम भी इस वक्त एक बका के ऊपर लगा हुआ है और जिस तरह से इमरान खान ने कहा है कि वो इसको चलने नहीं देंगे और आज अभी आपने जो तकरीर उनकी सुनाई है उसमें उन्होंने कहा है कि इसके बाद कोई धरना नहीं होगा, ये एक आखिरी हमारा मंजिल है और हमने यहाँ से किसी के नतीजे को निकालना है, तो मुझे लगता है कि चीजें बहुत खराब हो सकती हैं अगर हुकूमत और अपोजिशन के दरमियान कोई इत्तफाक राय सामने ना आया तो।
ताहिर इकबाल साहब, मैं आपको भी मौका दूंगा। मेहरीन राजा साहब, ये फरमाइए कि आपके बारे में भी, अच्छा उनकी लाइन ड्रॉप हो गई है फिर दोबारा। ताहिर इकबाल साहब, आप रिस्पॉन्ड करेंगे जो बात अभी सलमान आबिद साहब ने कही है कि आपका जो रिकॉर्ड है, आपकी पार्टी का, आपकी हुकूमत का जो रिकॉर्ड है वो कुछ बहुत काबिल जिक्र या काबिल फख्र नहीं है करप्शन को खत्म करने के सिलसिले में?
ये बात इनकी दुरुस्त है कि देखें, मैंने जिस तरह पहले कहा कि पाकिस्तान का अगर देखा जाए तो ये मतलब पूरी दुनिया के अंदर इसी तरह है और इसको ठीक किसने करना है? अगर करप्शन है, करप्शन हमारा मसला है, गुर्बत है इस मुल्क के अंदर, बुनियादी जो सहूलतें हैं वो लोगों को मुयसर नहीं है, तो ये ठीक किसने करना है? अच्छा, उसकी सबसे जो बड़ी वजह बताई जाती है वो ये है कि जब से पाकिस्तान बना है ज्यादा टाइम जो है वो मार्शल्ला रहा है, सियासतदानों को मौका नहीं मिला है और ये सारी चीजें हैं और हम फिर सियासतदान ही है जो इस तरह का माहौल पैदा कर देते, जिस तरह अब महाजराई शुरू हो गई है, फिर तीसरी कुव्वत और फिर वो जीरो से एक से काम शुरू हो जाएगा। तो इसलिए मेरा ख्याल ये है कि पाकिस्तान سے فائل ہیں, اس کا واحد حل جمہوریت ہے. جب ہم اور جمہوریت جتنی مضبوط ہوگی, حکومتیں ہیں وہ جو اپنا ٹائم پورا کریں گی, تو وقت کے ساتھ ساتھ جمہوریت مضبوط ہوگی اور عوامی جو مسائل ہیں لوگوں کے وہ حل ہوں گے. تو اس لیے اس کا واحد رستہ یہ ہے کہ ہم 2018 کو جو الیکشن ہے وہ لوگوں کے اوپر چھوڑ دیں, اور جو کرپشن ہے یا جو مسائل ہیں ان کو اجاگر کریں, صحیح فورم پہ اجاگر کریں, تاکہ لوگ جو ہیں وہ بہتر انداز سے فیصلہ کر سکیں.
مہرین راجہ صاحب, آپ کی لائن ڈراپ ہو گئی تھی. یہ بتائیے کہ ابھی یہ بات کہی جا رہی تھی یہاں پر کہ احتساب کے سلسلے میں اور کرپشن کو ختم کرنے کے سلسلے میں آپ کا اور حکمراں جماعت پی ایم ایل این کا ایک کوئی ایک طرح کا اتحاد ہے, اور آپ کا جو ریکارڈ ہے آپ کی پارٹی کا اور آپ کی حکومت کا جو ریکارڈ ہے وہ بھی اس سلسلے میں کوئی قابل فخر نہیں ہے. آپ کیا کہیں گی اس حوالے سے؟
دیکھیے, جہاں تک کرپشن کی بات ہے, ڈے ون سے یہ بات کہہ دی گئی ہے کہ نو ٹو کرپشن, اور جن کے نام کرپشن میں آ رہے ہیں ان کو اپنا آپ پیش کرنا چاہیے. جہاں تک ہماری حکومت کا پچھلے 5 سال کا تعلق ہے, ہم نے بل اکاؤنٹیبلٹی کا لے کے آئے, اس پہ اعتراضات ہوئے, پھر وہ کمیٹی میں چلا گیا اور پھر اس طرح ایک پینڈنگ صورتحال پیش آ گئی. دیکھیے, جو کام تب نہیں ہوا 3 سال ہو گئے ہیں, اب ہو جانا چاہیے. اگر کرپشن کا تدارک نہ کیا گیا تو اس ملک خوشحالی نہیں آ سکتی, یہ بات سمجھ لینی چاہیے. اور کسی بھی پولیٹیکل پارٹی کو یہ سوچ نہیں رکھنی چاہیے کہ شاید سولو فلائٹ سے معاملات حل ہو جائیں گے. اس وقت ایک اتحاد کی ضرورت ہے, اور یہ اتحاد ایک لوجیکل اینڈ تک جانا چاہیے. جب یہ اتحاد کمزور پڑے گا تو جو اینٹی فورسز ہیں وہ تقویت پائیں گے. ہم کسی طرح نہیں چاہتے کہ جمہوریت ہو, مگر میں یہ کہہ دینا چاہتی ہوں کہ حکومت کا بدل جانا, حکومت کے جو انر جو کور ہے اس کا بدل جانا, اس سے ڈیموکریسی کو کوئی خطرہ نہیں ہے. جمہوریت کا ہی کوئی
جی ہلو, میرے خیال میں مہرین راجہ صاحبہ کی لائن پھر ڈراپ ہو گئی ہے. سلمان عابد صاحب, معاف کیجیے گا, میں پھر آپ کی طرف آ رہا ہوں. یہ بتائیے مجھے کہ آپ ان موجودہ حالات میں کیا سمجھتے ہیں؟ آپ نے جس ذمہ داری کے رویے کی بات کی ہے, ان دونوں پارٹیوں کو, خاص طور حکمران جماعت پی ایم ایل این کو اور پی ٹی آئی کو, جبکہ اب 2 نومبر کی تاریخ انہوں نے مقرر کر دی ہے, اس وقت کیا کرنا چاہیے, اور کیا تیسری کوئی قوت ایسی ہے جو ان کے درمیان کوئی مفاہمت کی اور کوئی اصلاح احوال کی صورت پیدا کر سکے؟
دیکھیے, بات تو یہ ہے بنیادی طور پر کہ میں سمجھتا ہوں کہ مسئلے کا حل جو ہے اس کی جو کنجی ہے وہ حکومت کے پاس ہے. اگر حکومت اس وقت تمام اپوزیشن جماعتیں, میں ایک اپوزیشن جماعت کی بات نہیں کر رہا, طریقے انصاف سب اپوزیشن جماعتوں نے جو متفقہ طور پر ٹی او آر بنائے تھے کمیشن کے حوالے سے, اگر اس کے اوپر دوبارہ مذاکرات کر کے فوری طور پر ایک کمیشن بنانے کا اعلان کر دے, تو میں سمجھتا ہوں کہ عمران خان کی جو تحریک ہے 2 نومبر والی وہ ذرا ٹھنڈی پڑ جائے گی اور معاملہ حل ہو جائے گا. لیکن مجھے معلوم ہے کہ حکومت اس طرح کا تدبر کا مظاہرہ نہیں کرے گی. اس کی وجہ یہ ہے کہ ہم دیکھ رہے ہیں کہ حکومت پوری ممکن کوشش کر رہی ہے کہ کسی بھی طریقے سے پناما کے مسئلے کو جو ہے نا وہ دبایا جائے اور اس کو نہ ابھارا جائے. اس وجہ سے میں سمجھتا ہوں, اور پی ایم پی ٹی آئی جو ہے وہ بھی کوشش کر رہی ہے کہ اس مسئلے کو زندہ رکھا جائے. جہاں تک پاکستان پیپلز پارٹی کا تعلق ہے, میں یہ سمجھتا ہوں کہ پاکستان پیپلز پارٹی میں اس وقت ایک تقسیم ہے, اور اس میں پنجاب کے لوگ تو چاہتے ہیں کہ پناما کے بارے میں ہمیں بڑا پرجوش ہو کے نواز شریف کے خلاف سڑکوں پر آنا چاہیے, لیکن سندھ پیپلز پارٹی اور بالخصوص آصف زرداری صاحب کی جو پولیٹکس ہے وہ نواز شریف کے ساتھ جڑی ہوئی نظر آتی ہے. اس لیے مجھے وہ بھی نہیں لگتا کہ اپوزیشن جماعتیں کوئی جوائنٹ کی طریقے سے اس طرح سے بہیو کر سکیں گی, اور مجھے لگ یہ رہا ہے کہ ہم اس وقت ایک ڈیڈ لاک کی طرف جا رہے ہیں. اور اگر عمران خان 2 نومبر کی طرف آتے ہیں اور اس سے پھر اسلام آباد کو بند کرنے کی کوشش کرتے ہیں, تو اس سے ایک بڑی مہاذرائی پیدا ہوگی. اور میں یہ سمجھتا ہوں کہ جب اس طرح کی مہاذرائی پیدا ہوتی ہے اور اس میں اگر وائلنس کا عنصر بھی شامل ہو جائے اور توڑ پھوڑ کا عنصر بھی شامل ہو جائے, تو اس کا فائدہ پھر جو ہے نہ حکومت کو ہوتا ہے اور نہ اپوزیشن کو ہوتا ہے, اس کا فائدہ پھر جو ہے ہمارے یہاں کوئی اور اٹھاتا ہے. اس لیے اس معاملے کو آگے لے کے جانے کے لیے دونوں کے پاس اپنے تدبر کے لیے میں سمجھتا ہوں وقت تو ضرور موجود ہے, لیکن بدقسمتی سے ہماری جو پولرائزیشن ہے
वो इतनी ज्यादा आगे बढ़ गई। आपने देखा इधर से इमरान खान बात करते हैं तो उधर से पूरे हुकूमत के मुख्तलिफ लोग जो है वो आके प्रेस कॉन्फ्रेंस से करना शुरू कर देते हैं और एक दूसरे पे ब्लेम गेम। अब मसलन इमरान खान को मुल्क दुश्मन जब आप कह रहे हैं तो फिर आप समझ लीजिए कि इसमें मफामत के कितने इम्कान हैं। और अगर इमरान खान कह रहे हैं कि नवाज शरीफ जो है वो पाकिस्तान की बका के लिए जो है ना वो एक खतरा बन चुके हैं तो आपको अंदाजा हो जाएगा कि उसमें हमें कितनी मफामत नजर आ रही है। मुझे लग ही रहा है कि मफामत का इम्कान कम है और महाजराई की सियासत जो है वो आगे बहुत बढ़ने वाली है।
और ये सलमान आबिद साहब ये जो सियासत है कन्फ्रंटेशन की तसादुम की ये कहाँ ले जाएगी मुल्क को?
जी अगर हमारे सियासतदानों ने तदब्बुर का मुजाहरा ना किया तो माजी की सियासत माजी के आपको तारीख पता है कि जब इस तरह का डेडलॉक पैदा होता है तो फिर हमारे यहाँ अमूमी तौर पर एक फौजी हुक्मरानी जो है उसका निजाम सामने आता है। कि मैं समझता हूँ कि ये आज भी ये बातें यहाँ पे मौजूद हैं। आज भी लोग ये कहते हैं कि जमहूरियत जो है उसकी बसात को लपेटने की कोशिश की जा रही है। अब आप देखिए कि खुद जो PMLN के बहुत से लोग हैं वो निजी महफिलों में भी और दबे लफ्जों में ये बातें कर रहे हैं कि इमरान खान के पीछे कोई इस्टेब्लिशमेंट खड़ी नजर आती है। तो बातें तो फिर हमारे यहाँ वो चल रही हैं। तो अगर इन बातों के अंदर हमने थोड़ी सी और उसके अंदर वो शिद्दत पैदा कर दी तो फिर मुझे लगता है कि पाकिस्तान फिर वापस जो है वो पीछे की तरफ जाएगा और फिर यहाँ पर जमहूरियत की बसात लपेटने की बात आएगी। अगरचे मुझे अभी उसका इम्कान नजर नहीं आ रहा लेकिन आप उसके इम्कान को मुकम्मल तौर पर नजरअंदाज भी नहीं कर सकते पाकिस्तान की सियासत के अंदर, क्योंकि जब चीजें अपने कंट्रोल से बाहर निकलती हैं तो फिर मुझे लगता है कि उसका नतीजा जो है माजी की तरह जिस तरह से हमारे यहाँ होता रहा है कि जमहूरियत का निजाम जो है उसको लपेटा जाता है तो उस इम्कान को भी हम मुकम्मल तौर पर रद्द नहीं कर सकते।
लेकिन सलमान आबिद साहब एक सवाल ये पैदा होता है जो बाज मुबसरीन जिस तरह से कह रहे हैं कि दोनों ही पार्टियां दोनों बड़ी पार्टियां यानी PTI और खुद PMLN ये चाहते हैं कि ये कोई मफाहमत की सूरत ना निकलने पाए ताकि वो अपने अपने मौकफ के मुताबिक अपने मफादात को हासिल कर सके। इसके बारे में आप क्या कहते हैं?
ये बात बिल्कुल मुझे एक हद तक बजा लगती है। देखिए ना इमरान खान एक बात के ऊपर काफी हद तक कन्विंस नजर आ रहे हैं कि इमरान खान को लगता है कि अगर इसी निजाम के तहत 2018 के इलेक्शन होने हैं तो शायद वो नवाज शरीफ को वोट आउट ना कर सकें, इसलिए वो बार बार एक बात कर रहे हैं कि वो नेक्सस को तोड़ना चाहते हैं, इदारों को खुद मुख्तार बनाना चाहते हैं ताकि एक इनेबलिंग एनवायरमेंट के साथ आजादाना बुनियादों पर 2018 का इलेक्शन हो। इमरान खान की राय यह है कि बहुत से इदारे जो है वो इस वक्त हमारे यहाँ कैप्चर हो चुके हैं और वो आजादाना बुनियादों पर फैसला नहीं कर रहे। इसलिए जो PMLN है वो ये समझती है कि अगर हमने इस वक्त पनामा का मामला जो है ऊपर उठाया और उससे अगर ये मामला साबित हो जाता है और नवाज शरीफ साहब का मामला खुलकर सामने आता है तो उससे 2018 के इलेक्शन के अंदर उनको काफी नुकसान होगा। इसलिए हुकूमत भी सारे मामले को पसे पर्दा रख के जो है मामला चलाना चाहती है और उसका ख्याल ये है कि 2017 अभी अगले चंद महीनों के बाद जो है इलेक्शन ईयर जो है वो शुरू हो जाएगा और हम इंतखाबी कबल इस वक्त इंतखाबी मुहिम शुरू करके सारे मामले को दबाने की कोशिश करेंगे। लेकिन मैं ये समझता हूँ और बाकी अपोजिशन जमातों के मुकाबले में जो इमरान खान है ये उनको क्रेडिट देना होगा कि पनामा के मसले को उन्होंने अभी तक एक जिंदा मसला बना के रखा हुआ है और उस पर वो कोई समझौता करने के लिए तैयार नजर नहीं आते। यही हुकूमत के लिए बड़ा खतरा है क्योंकि हुकूमत का ख्याल ये था कि बाकी अपोजिशन जमातों की तरह हम इस सारे मामले में PTI को भी सेंटर कर देंगे और इस सिलसिले में आपको मालूम है कि जब वो निगोशिएशन पीरियड के अंदर गए TOR कमेटी के अंदर तो लग रहा था कि इमरान खान शायद वो अपोजिशन जमातों के अंदर जो है ना वो फंस के रह गए हैं, लेकिन इमरान खान बहुत जल्दी बाहर निकल आए और उनको रियलाइजेशन हो गई कि सारे मसले से उनको कुछ मिलने वाला नहीं है, इसलिए अब वो एक सोलो फ्लाइट कर रहे हैं। तो मैं समझता हूँ कि हुकूमत भी अपने तरफ से चीजों से पसे पुश डालकर आगे बढ़ने की कोशिश कर रही है और PTI भी चाहती है कि सारा मामला जो है हम सिर्फ इदारों तक ना महदूद कर दें क्योंकि इदारों के माजी के नतीज वो देख चुके हैं, इसलिए वो इदारों पर भी एक दबाव बढ़ाने की पॉलिसी तैयार किए हुए हैं और सड़कों पर आकर वो इदारों को भी मुखातिब कर रहे हैं। आपने देखा कि इमरान खान बार बार चीफ जस्टिस से मुतालबा करते हुए नजर आते हैं, वो FBR NAB और बाकी इदारों को कह रहे हैं कि वो अपनी जिम्मेदारी पूरी करें। इसका मतलब यह है कि वो दोनों तरह के टैक्टिक्स इस्तेमाल कर रहे हैं, इदारों के ऊपर दबाव भी डाल रहे हैं, सड़कों के ऊपर भी आ रहे हैं और साथ साथ वो कानूनी जंग लड़ने की कोशिश कर रहे हैं। तो मामला जो है वो काफी हद तक मैं समझता हूँ कि कॉम्प्लिकेटेड होता जा रहा है पाकिस्तान की सियासत का।
10 सेकंड एक आखिरी सवाल, मिड टर्म इलेक्शन के क्या इम्कान है? 10 सेकंड बताइएगा।
मेरा ख्याल है कि इसकी पॉसिबिलिटी होगी और जैसे जैसे सिचुएशन बढ़ेगी तो नवाज शरीफ साहब के पास ऑप्शन यही बाकी बच जाएगा कि वो कबल अजबक इंतखाबात कराकर और सारा मामला जो है वो वोटरों पे डाल दें कि वो फैसला कर लें बनिस्बत इसके कि वो खुद अदालतों में पेश हों पनामा के हवाले से।
बहुत शुक्रिया जनाब सलमान आबिद साहब आपका और इसके साथ ही हमारे प्रोग्राम का वक्त खत्म होता है। अपने मेजबान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।